राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन शुरू हुन अब 6 दिन मात्र बाँकी।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपाली सेनाका अधिकृत क्याडेटहरूलाई कर्तव्यनिष्ठ र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन प्रधानमन्त्री बालेन्द्र शाहको निर्देश आग्रह। संघीय संसदको दुवै सदनको चालू अधिवेशन भोलि राति 12 बजेदेखि अन्त्य हुने। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार शाह पदमुक्त। सुन तस्करी प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरा सहित 28 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। हिजबुल्लाहमाथि आक्रमण जारी राख्ने इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको चेतावनी। र प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबद्वारा सुदूरपश्चिम प्रदेश 7 विकेटले पराजित।
सजिलो अनलिमिटेड ₹699 रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन भोलि राति 12 बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको छ। नेपालको संविधान बमोजिम नेपाल सरकार मन्त्री परिषदको यही चैत 24 गतिको निर्णय र सिफारिशमा अधिवेशन अन्त्य गर्ने निर्णय गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यही चैत 19 गतेदेखि दुवै सदनको अधिवेशन प्रारम्भ भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका अधिकृत क्याडेटहरूलाई कर्तव्यनिष्ठ अनुशासित र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन आग्रह गर्नुभएको छ। भक्तपुरको खरीपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवच समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले मातृभूमि र जनताप्रति समर्पित हुने दृढ संकल्प बोकेर करिब 36 महिनाको अनवरत कठिन परिश्रमपछि नेपाली सेनामा अधिकृत क्याडेटबाट अधिकृतको रूपमा आयुक्त पद प्राप्त गरेकोमा र त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको अध्ययन पूरा गरी दीक्षित भएकोमा बधाई दिनुभयो। प्रधानमन्त्री शाहले कमाण्डरका रूपमा विभिन्न क्षेत्रका फरक फरक सामाजिक पृष्ठभूमिका जवानहरूको नेतृत्व गर्दै बलियो एकीकृत र सक्षम टीम निर्माण गर्न अधिकृत क्याडेटहरू सफल हुने विश्वास व्यक्त गर्नुभयो।
ठूलो उत्साह र अपेक्षाभित्र नयाँ जिम्मेवारी सम्हाल्न जाँदै गर्दा जननी जन्मभूमि स्वर्गादपि गरिएस् भन्ने भनाइको जीवन्त कायम गर्न तपाईँहरूले आफ्नो कार्य क्षेत्र जिम्मेवारीको गम्भीर मनन गर्दै कमाण्डरका रूपमा विभिन्न क्षेत्र फरक फरक सामाजिक पृष्ठभूमि जवानहरूको नेतृत्व गर्दै बलियो एकीकृत र सक्षम टिम निर्माण गर्न सफल हुनेछ भन्ने विश्वास दिएको छु। साथै तपाईँहरूले आफ्नो सैनिक जिम्मेवारी सैनिक आचरण चेन अफ कमान्ड र अनुशासनलाई हृदयङ्गम गर्दै आफ्नो दायित्वप्रति सदैव सजग र कर्तव्यनिष्ठ रहनुहुनेछ भन्नेमा म पूर्ण विश्वास छ।
दीक्षित अधिकृत क्याडेटहरू आफ्नो सैनिक जिम्मेवारी आचरण चेन अफ कमाण्ड र अनुशासनलाई हृदयङ्गम गर्दै आफ्नो दायित्वप्रति सदैव सजग र कर्तव्यनिष्ठ रहनेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री शाहले बताउनुभयो। प्रधानमन्त्री शाहले नेपाली सेनाका उत्कृष्ट अधिकृत क्याडेटहरूलाई पुरस्कृत गर्नुभएको थियो। त्यस अवसरमा प्रधान सेनापति अशोक राज सिग्देलले केन्या र जाम्बियाबाट तालिममा सहभागी 3 जना शिक्षार्थी अधिकृत क्याडेटहरूलाई नेपाली मिलिटरी एकेडेमी मेडालियन प्रदान गर्नुभयो। कार्यक्रममा तालिममा सहभागी 183 अधिकृत क्याडेटहरूले आयुक्त पद प्रदान कवच प्रदर्शन गरेका थिए। प्रतिष्ठानबाट हालसम्म 6743 अधिकृत क्याडेट र 1608 प्राविधिक अधिकृत र 32 विदेशी शिक्षार्थीले तालिम लिएको नेपाली सेनाले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार शाहलाई पदमुक्त गर्नुभएको छ। प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सिफारिश अनुसार आज शाहलाई पदबाट हटाउने निर्णय गर्नुभएको हो। लामो समयदेखि निष्क्रिय अवस्थामा राखिएको स्वास्थ्य बीमा बोर्डको सदस्य रहेकी मन्त्री शाहकी श्रीमतीलाई शाहमन्त्री भएपछि पदीय मर्यादाको दुरूपयोग गरी पुनः नियमित काममा सक्रिय गराएको भन्दै रासुपाले आज नै कार्यवाहीका लागि प्रधानमन्त्री समक्ष सिफारिश गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार शाह पदमुक्त भएपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी लिनुभएको छ। प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति कार्यालयले मन्त्रीको जिम्मेवारी हेरफेर गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभयो। प्रतिनिधि सभाको उपसभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रूबी कुमारी ठाकुरको उम्मेद्वारी दर्ता भएको छ। लामाको प्रस्तावकमा ज्ञानबहादुर शाही तथा समर्थकमा ताहिर अली भाट, खुशबु ओली र भरत गिरी रहनु भएको छ भने ठाकुरको प्रस्तावकमा आर्यन राई तथा समर्थकमा अशोक कुमार चौधरी र अम्बिका देवी संगरौला रहनु भएको संघीय संसद सचिवालयले जनाएको छ। सचिवालयको कार्यतालिका अनुसार आज बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रतिनिधि सभा नियमावली बमोजिम प्रस्तावको सूचना दर्ता गर्न समय निर्धारण गरिएको थियो। उम्मेद्वारका प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गरी उम्मेद्वारीको सूचनामाथि भोलि चैत 27 गते दिउँसो 4 बजे हुने प्रतिनिधि सभाको बैठकमा छलफल भई निर्णयार्थ प्रस्तुत गरिनेछ। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरले रिहा गरेको छ। जेन्जी आन्दोलनमा बल प्रयोग गरेको भन्दै गौरी बहादुर कार्की आयोगको सिफारिश कार्यान्वयन गर्ने क्रममा पक्राउ परेका दुवै नेतालाई अनुसन्धान प्रक्रिया जारी रहने शर्तमा नियन्त्रण मुक्त गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईका अनुसार पूर्व प्रधानमन्त्री ओलीलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको छ भने लेखकलाई उहाँकी धर्मपत्नी यशोदा लेखकको जिम्मा लगाइएको छ। पूर्व प्रधानमन्त्री ओली जटिल स्वास्थ्य समस्याका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ। अब उहाँको स्वास्थ्य अवस्थाका आधारमा थप निर्णय चिकित्सकले गर्ने जनाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट इलेक्ट्रिक सिगरेट भेपभित्र अवैध सुनराखी सुन तस्करी गरेको प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरा सहित 28 जना विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले महरासँगै विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरूण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिका प्रसाद खनाल, भन्सार अधिकृतहरू रमेश कुमार खतिवड़ा र सुवेन्द्र श्रेष्ठ, नायब सुब्बाहरू सुवर्ण प्रभा केसी, भुवनराज घिमिरे, उमेश प्रसाद कोइराला, रेवन्त खड्का र मधुसूदन पोखरेल विरूद्ध मुद्दा दायर गरेको हो। सोही प्रकरणमा राहुल भन्ने, रेशम महरा, निर्मल कुमार विक, लोकेन्द्र कुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेद प्रकाश अग्रवाल, रामकेशव थापा छेत्री, अमृत कार्की, निमा गुरूङ, प्रेरणा थापा र ललिता थापा विरूद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। यस्तै दीपिका थापा, चिनिया नागरिक ली हाङ सोङ र दाओजिङ वाङ, बेल्जियम नागरिक दावा छेरिङ र भारतीय नागरिक साहेब राव विरूद्ध मुद्दा दायर भएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। आयोगले उनीहरू विरूद्ध जनही 7,78,68,000 रूपियाँ बिगो मागदाबी गरेको छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दहालबीच आज भेटवार्ता भएको छ। सभामुखमा अरियाल निर्वाचित भएपछि उहाँहरूबीच पहिलो औपचारिक भेटवार्ता भएको हो। भेटमा अध्यक्ष दाहालले सभामुख अरियाललाई बधाई सहित कार्यकाल सफलताको शुभकामना दिनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा रहेको संघीय संसदको संयुक्त बैठकमा भोलि राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। सरकारले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा चिकित्सा शिक्षा अध्यापनका लागि आवश्यक तयारी अघि बढ़ाएको छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीका अनुसार आगामी शैक्षिक सत्रदेखि 4 शैक्षिक कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
नेपालमा चिकित्सा शिक्षा पढ़ाई शुरू भएको 50 वर्षपछि सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षा अध्यापनको तयारी थालिएको हो। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीका अनुसार आगामी शैक्षिक सत्रदेखि 4 कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ। पहिलो चरणमा MBBS, BSc नर्सिङ, MLT, अस्ट्रोमेट्रिकमा गरी 120 जना विद्यार्थी भर्ना गर्ने सरकारी लक्ष्य रहेको छ। स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डाक्टर खेमराज जोशी,
आउँदो शैक्षिक सत्र 2083 मेडिकल शिक्षाका 4 कार्यक्रमहरू MBBSमा 50, BSc नर्सिङमा 30, BSc MLTमा 1 र BSc अप्टोमेट्रीमा चाहिँ 20 विद्यार्थी भर्ना गर्ने लक्ष्य अनुरूप हामीले चिकित्सा शिक्षा आयोगमा सेल्फ एप्राइजल फर्म भरेर पेश गरिसकेका छौँ।
मेडिकल शिक्षा अध्यापनको तयारी सँगै विश्वविद्यालयले आवश्यक पर्ने जनशक्ति छनौटको प्रक्रिया समेत अघि बढाएको छ। मेडिकल शिक्षाका लागि प्राध्यापक, सह प्राध्यापक, उप प्राध्यापक गरी 77 आवश्यक पर्ने र आगामी जेठ महिनामा नियुक्ति दिने गरी जनशक्ति छनौटको काम भइरहेको विश्वविद्यालयका रजिस्ट्रार जोशीको भनाइ छ।
शिक्षक जनसङ्ख्या प्राध्यापक, सह प्राध्यापक र उप प्राध्यापक जुन चाहिँ क्लिनिकल र बेसिक साइन्सका फेकल्टीहरूको विज्ञापन गरेर निवेदन माग गरिसकेका छौँ। जेठदेखि नै उहाँहरूलाई नियुक्ति दिई शैक्षिक कार्यक्रमहरूको पनि जिम्मा दिने सोच बनाएका छौँ।
मेडिकल शिक्षा अध्यापनका लागि भनेर गेटा अस्पतालको स्तर उन्नति गरिने भएको छ। आगामी वर्षदेखि गेटामा 300 अस्पताल पूर्ण रूपमा सञ्चालनमा ल्याउने सरकारी योजना रहेको छ। अस्पताल सञ्चालन, मेडिकल शिक्षा अध्यापन लगायतका कार्यक्रम सञ्चालन गर्नका लागि 2,53 करोड़ बजेट माग गरिएको विश्वविद्यालयले जनाएको छ। सरकारले गेटामा करिब 7 अर्बको लगानीमा भौतिक पूर्वाधारका संरचना निर्माण पूरा गरेको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले अन्तर्राष्ट्रिय सम्झौता र राष्ट्रिय महत्वका विलेखहरूको सुरक्षा अवस्थाबारे जाँच आवश्यक रहेको बताउनु भएको छ। समितिको आजको बैठकमा सांसदहरूले जेन्जी आन्दोलनको क्षतिका कारण अन्तर्राष्ट्रिय सम्झौता र राष्ट्रिय महत्वका विलेखहरूको वर्तमान अवस्था र सुरक्षाबारे जाँच आवश्यक रहेको बताउनु भएको हो। बैठकमा सांसदहरूले विज्ञको सुझाव अनुसार जनहितमा आधारित नीतिगत निर्णय गरी सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। समितिका सभापति पूजा चौधरीले समितिको कार्यक्षेत्र अन्तर्गतका विषयहरू समेटी 3 महिनाभित्र सम्पन्न गर्नुपर्ने आवश्यक कामको कार्ययोजना तयार गरी अगाडि बढ़नुपर्ने बताउनुभयो। कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीले कालीमाटी स्थित फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गर्नुभएको छ। बजार व्यवस्थापनमा कमजोरी भएको बारे गुनासो आएपछि मन्त्री चौधरीले आज कालीमाटी पुगेर तरकारी बजारको अनुगमन गर्नुभएको हो। बजार अनुगमनका क्रममा विषादी परीक्षण नभई तरकारी उपभोक्तासम्म पुग्ने गरेको, बिल बीजकमा अनियमितता, इजाजत पत्र नवीकरण नगरिएका पसल सञ्चालनमा रहेको जस्ता समस्या भेटिएका थिए। ज्येष्ठ नागरिकका लागि दिवा सेवा सञ्चालन तथा अपाङ्ग असहायका लागि अक्षय कोष स्थापना गर्ने उद्देश्यले बागलुङमा श्रीमद भागवत महापुराण सञ्चालन गरिएको छ। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङको आयोजनामा यही चैत 21 गतेदेखि महापुराण सञ्चालन भइरहेको छ। बागलुङबाट संवाददाता कोपिला कणेलको रिपोर्ट।
बागलुङमा विभिन्न कारणले अपहेलनामा परेका ज्येष्ठ नागरिकका लागि दिवा सेवा र अपाङ्ग असहाय र विभिन्न खालका हिंसा पीड़ितलाई सेवा प्रदान गर्ने उद्देश्यले महापुराण सञ्चालन गरिएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष लीला देवी खड्का बताउनुहुन्छ।
ज्येष्ठ दिवा सेवा, अशक्त असहाय अपाङ्गहरूको कल्याणार्थ कोषको स्थापना गर्ने उद्देश्यले शुभारम्भ गरेका हौ। खेलको माध्यमबाट हुन्छ कि भजन को माध्यमबाट हुन्छ कि अनुभव आदान प्रदान हुन्छ कि उहाँहरूलाई मनोरञ्जन दिएर उहाँहरूलाई माया प्रेम दिएर दिवा सेवा उद्देश्य हो यो।
ज्येष्ठ नागरिक ज्ञान, सिप र अनुभवका धनी हुन्छन्, तर ढल्किँदा उमेरमा एक्लोपन, स्वास्थ्य समस्या, दैनिक हेरचाह र मनोरञ्जनको अभावबाट मानसिक अवस्थामा कमी आउन सक्छ। उमेर ढल्किँदै जाँदा बुढ्यौलीमा हुने न्यास्रोपना कम गर्नका लागि ज्येष्ठ नागरिकका लागि दिवा सेवा सञ्चालन गर्नु प्रशंसनीय कार्य भएको बताउनुहुन्छ ज्येष्ठ नागरिक हीरा बहादुर केसी।
अहिलेको परिवेक्ष्यमा सम्पूर्ण घर परिवारमा वृद्धा वृद्धाहरूको अवस्था साह्रै नाजुक देखिन्छ। ऋण पनि घर परिवारमा नहुन सक्छ। यस माघेबाट उठेको रकमबाट अशक्तहरू वृद्धा वृद्धाहरूका लागि दिवा सेवा सञ्चालन गर्न विभिन्न खालका कथा प्रवचनहरू धार्मिक आर्थिक सामाजिक सांस्कृतिक कुराहरू र पुराना उनका बितेर गएका कुराहरूको स्मरणहरू अनुभवहरूलाई आदान प्रदान गर्दा न्यासपनालाई मनोरञ्जन युक्त राम्रो वातावरण गराउँदाखेरि उनीहरूको आयुको पनि वृद्धि हुन्छ र उनीहरूमा भएको मनको तरङ्गहरूलाई शान्त हुन्छ।
यसो महापुराणबाट करिब 1 करोड़ संकलन गर्ने लक्ष्य रहेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष सुमन बास्कोटाको भनाइ छ।
1 करोड़ हो उठाउने लक्ष्य भनेको। 15 लाख भइसकेको छ हाम्रो टेन्टेटिभ खर्च। यो सबै गर्दाखेरि अपाङ्ग असहायहरूको लागि केही अक्षय कोष पनि जम्मा गरेर हामीले सञ्चालन गर्ने चाहिँ उद्देश्य राखेका।
बढ्दो शहरीकरण, वैदेशिक रोजगार र विभिन्न कारणले एकल जीवन जिउन बाध्य ज्येष्ठ नागरिकको हेरचाह र सुरक्षाका लागि सरकार वालाको ध्यान जानुपर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अबकै अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिका इरान युद्धविराम भए पनि इरान समर्थित हिजबुल्लाहमाथि आक्रमण जारी राख्ने चेतावनी दिनुभएको छ। प्रधानमन्त्री नेतन्याहुले सामाजिक सञ्जाल एक्समा हिजबुल्लाहमाथि सशक्त आक्रमण हुने बताउनुभयो। इजरायली नागरिक विरूद्धका कुनै पनि गतिविधि सही नहुने भन्दै इजरायलको उत्तरी भागमा रहेका बासिन्दाहरूलाई पूर्ण रूपमा सुरक्षाको ग्यारेन्टी गरिने बताउनुभयो। यसैबीच इजरायली सेनाले सैनिकहरू मार्चको शुरूदेखि नै हिजबुल्लाहसँग लड़िरहेका र सो क्षेत्रमा नियन्त्रण कायम गरेको बताएको छ। सेनाले दक्षिणी लेबनानमा स्थलगत कार्यवाही जारी राखेको बताएको छ। लेबनानमा पछिल्लो इजरायली आक्रमणमा परि 200 भन्दा बढ़ी व्यक्तिको मृत्यु हुनको साथै 1000 भन्दा बढ़ी घाइते भएका लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। लेबनानका प्रधानमन्त्रीको कार्यालयले सयौं निर्दोष र निरीह नागरिकलाई लक्षित गरी इजरायली आक्रमणका शहीद र घाइतेहरूका लागि आज राष्ट्रिय शोकको घोषणा गरेको थियो। हिजबुल्लाहले आजै अमेरिका इरान युद्धविरामको उल्लंघन भन्दै इजरायलतर्फ रकेट प्रहार गरेको बताएको थियो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले इजरायलले हिजो लेबनानमा गरेको आक्रमणको निन्दा गर्नुभएको छ। महासचिव गुटरेसले विज्ञप्ति जारी गर्दै आक्रमणमा अधिकांश निर्दोष सर्वसाधारणको ज्यान गएको भन्दै आक्रमणको कड़ा निन्दा गर्नुभएको हो। पश्चिम एसियाको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य तीव्र रूपमा बढ़ेपछि भारतले आफ्नो कृषि क्षेत्रलाई जोगाउन मलमा दिइने अनुदानमा उल्लेख्य वृद्धि गरेको छ। सरकारको यो कदम खाद्य सुरक्षासँगै ठूलो कृषिजन्य जनसंख्यालाई राहत दिने प्रयासका रूपमा हेरिएको छ। सरकारले गत वर्षको तुलनामा मल अनुदान करिब 11% वृद्धि गरेको जनाएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल पर्यटन बोर्डले आज नगरेको मध्यपुर संकट र यसको नेपाली पर्यटनमा प्रभाव विषयक अन्तर्क्रियामा सरोकारवालाहरूले संकटलाई चुनौती मात्र नभई अवसरका रूपमा समेत लिनुपर्ने बताएका छन्। बोर्डले बिहिबार आयोजन गरेको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले मध्यपूर्व क्षेत्र नेपालको प्रमुख पर्यटन स्रोत बजार मध्ये एक भएको बताउनुभयो। उहाँले यूरोप तथा अमेरिकी पर्यटक आगमनको गेटवेका रूपमा मध्यपूर्व क्षेत्र भएकाले यस संकटले हवाई सम्पर्क र पर्यटक आगमनमा असर पुर्याउने बताउनुभयो। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले वर्तमान पर्यटकको आगमन स्थितिलाई घट्न नदिने गरी लाग्नुपर्ने बताउनुभयो। त्यस्तै गरी कार्यक्रममा ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टानका अध्यक्ष सागर पाण्डे, होटल एसोसिएशन नेपाल हानका अध्यक्ष विनायक शाह, नेपाल एसोसिएशन अफ टूर अपरेटर्स नाटोका अध्यक्ष विश्वेश श्रेष्ठ लगायतले अहिलेको परिवेशमा पर्यटक बोक्ने उडानलाई सहुलियत दिनुपर्ने धारणा राख्नुभयो। स्थानीय उत्पादनको बजार प्रवर्धन तथा सांस्कृतिक परम्पराको प्रचार प्रसार र जगेर्नाका लागि बिहिबारदेखि भक्तपुरमा औद्योगिक सांस्कृतिक पर्यटन कृषि तथा व्यापार महोत्सव शुरू भएको छ। भक्तपुरको सल्लाघारीमा आयोजन गरिएको महोत्सवमा हस्तकला, काष्ठकलाका सामग्री, माटोका भाँडाकुँडा, स्थानीय घरेलु उत्पादन, अटोमोबाइल, विद्युतीय मेसिन, कृषि औजार लगायतका सामग्रीहरू प्रदर्शनमा राखिएका छनृ यस्तै मनोरञ्जनका लागि चर्चित गायक गायिकाका सांगीतिक प्रस्तुति समेत राखिएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले बताउनुभयो। नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको सल्लाहघारी महोत्सव वैशाख 6 गतेसम्म चल्नेछ। बुधबार 45.12 अंकले बढ़ेको शेयर बजार बिहिबार पनि 48.71 अंकले बढ़ेको छ। बिहिबार शेयर बजार मापक नेप्से प्रसूचक 2851 अंकमा पुगेको छ। वर्तमान सरकार गठन भएसँगै सम्पत्ति शुद्धिकरणको अनुसन्धानका क्रममा व्यवसायहरू पनि पक्रिन थालेपछि निरन्तर घट्दै गएको शेयर बजार अर्थमन्त्री डाक्टर स्वर्णिम आगले सरकार पूँजी बजार र निजी क्षेत्र मैत्री रहेको विश्वास दिलाउनु भएपछि अहिले बढ़दो क्रममा देखिएको छ। दैनिक जीवनमा आवश्यक प्राय सबै वस्तु पाउन सकिने काठमाण्डुको असन क्षेत्रमा आगामी वैशाख 5 गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरिने भएको छ। यसले काठमाण्डुको असन क्षेत्रको सामाजिक सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढ़ने विश्वास लिइएको छ। असन क्षेत्रमा किनमेलका लागि हरेक दिन उपभोक्ताको ठूलो घुइँचो लाग्ने गर्दछ।
त्रिभुवन आर्मी क्लबले पीएम कपमा सुदूरपश्चिम प्रदेशलाई 7 विकेटले हराएको छ। यो हारले फाइनलमा पुग्ने दाउमा रहेको सुदूरपश्चिमलाई धक्का लागेको छ। सुदूरपश्चिमको हारको कारण खराब ब्याटिङ प्रदर्शन रह्यो। आर्मीको जितमा विनोदको शतक र बसीर अहमदको 5 विकेटको उत्कृष्ट बलिङ प्रमुख रह्यो। जितको लागि 151 रनको सहज विजय लक्ष्य आर्मीले 20.2 ओभरमा 3 विकेटको नोक्सानीमा पूरा गरे। त्यसअघि जनकपुरको राम जानकी मल्टिपर्पोज स्टेडियममा पहिले ब्याटिङ गरेको सुदूर 38 ओभर 1 बलमा सबै विकेट गुमाएर 150 रन बनाए। 7 खेलमा आर्मीको यो 6 जित हो। 13 अंकसहित आर्मीले अग्रता बढाउँदै फाइनलमा पुग्ने सम्भावनालाई मजबुत बनाएको छ। 8 खेलबाट 10 अंक बनाएको सुदूर दोस्रो स्थानमा कायमै रहेको छ। हारमा सुदूरले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ। अर्को खेलमा कर्णाली प्रदेशलाई 48 रनले हराउँदै नेपाल पुलिस क्लबले चौथो जित निकालेको छ। ललित राजवंशीको 5 विकेटको उत्कृष्ट बलिङले कर्णालीलाई 48 रनले हराएको हो। जितको लागि 262 रनको लक्ष्य पछ्याएको कर्णाली 45.2 ओभरमा सबै विकेट गुमाएर 213 रनमा रोकियो। त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले 50 ओभरमा 8 विकेट गुमाउँदै 261 रन बनाए। पुलिसको यो 7 खेलमा 4 जित हो। 9 अंकसहित अंक तालिकाको तेस्रो स्थानमा रहेको पुलिसले यो जितमा फाइनल पुग्ने सम्भावनालाई कायमै राखेको छ। लिग चरणबाट बाहिरिसकेको कर्णालीको यो 8 खेलमा 6 हार हो। कर्णाली 3 अंकसहित 9 स्थानमा छ। पाकिस्तान महिला फुटबल टोलीले भारतमा आयोजना हुन लागेको साफ महिला च्याम्पियनशीपबाट नाम फिर्ता लिएको छ। द टाइम्स अफ इण्डियाको रिपोर्ट अनुसार दुई देशबीच जारी राजनीतिक तनावका कारण पाकिस्तानले प्रतियोगितामा सहभागी नहुने निर्णय गरेको हो। अब प्रतियोगितामा 6 टोली मात्रै सहभागी हुनेछन्। यसअघि दक्षिण एसियाली फुटबल महासंघ साफले 7 सदस्य राष्ट्रको सहभागिता रहने जनाएको थियो। साफले यस प्रतियोगितालाई दक्षिण एसियाको मुख्य महिला फुटबल प्रतियोगिता मध्ये एक बनाउने लक्ष्य राखेको थियो। साफ महिला च्याम्पियनशीप 25 मेदेखि 7 जूनसम्म भारतको गोवामा आयोजना हुनेछ। अब प्रतियोगितामा साबिक विजेता बंगलादेशसँगै उपविजेता नेपाल, भारत, भूटान, श्रीलंका र मालदिव्स सहभागी हुनेछन्।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशको पहाड़ी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 23.3 डिग्री सेल्सियस, न्यूनतम 12.5 डिग्री सेल्सियस, वर्षा 27.2 मिलिमिटर। काठमाडौँको अधिकतम 22.6 डिग्री सेल्सियस, न्यूनतम 10.2 डिग्री सेल्सियस, वर्षा 13.3 मिलिमिटर। पोखराको अधिकतम 24 डिग्री सेल्सियस, न्यूनतम 12.9 डिग्री सेल्सियस, वर्षा 6.1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 26.7 डिग्री सेल्सियस, न्यूनतम 11.7 डिग्री सेल्सियस, वर्षा 16.1 मिलिमिटर। र दिपायलको अधिकतम 26.8 डिग्री सेल्सियस, न्यूनतम 12.9 डिग्री सेल्सियस, वर्षा 9.5 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली सेनाका अधिकृत क्याडेटहरूलाई कर्तव्यनिष्ठ र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन प्रधानमन्त्री वालेन्द्र शाहको आग्रह। संघीय संसदको दुवै सदनको चालू अधिवेशन भोलि राति 12 बजेदेखि अन्त्य हुने। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार शाह पदमुक्त। सुन तस्करी प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरा सहित 28 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। हिजबुल्लाहमाथि आक्रमण जारी राख्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको चेतावनी र प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबद्वारा सुदूरपश्चिम प्रदेश 7 विकेटले पराजित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। अवस्त नमस्कार।